أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الله نور السماوات والأرض، مثل نوره كمشكاة فيها مصباح، المصباح في زجاجة، الزجاجة كأنها كوكب دري يوقد من شجرة مباركة زيتونة لا شرقية ولا غربية، يكاد زيتها يضيء ولو لم تمسسه نار، نور على نور، يهدي الله لنوره من يشاء، ويضرب الله الأمثال للناس، والله بكل شيء عليم. اللہ تبارک و تعالی آسمان و زمین کا نور ہے، مثل نور ہی، اور اس کے نور کی مثال ایسی ہے جیسے ایک طاق ہو اور طاق میں چراغ ہو، اور وہ چراغ ایک شیشے میں ہو، اور وہ اتنا صاف ہو، شفاف ہو چراغ، وہ تاک گویا چمکتا ہوا ستارہ ہے. دری یو کدو، وہ چراغ ایک مبارک درخت زیتون کے تیل سے جلایا جاتا ہے. لا شرقیتیوں، جس کا رخ نہ یورپ کی طرف یعنی شام کی طرف، اس کی طرف شام کو بھی ڈوب نہ آئے اس پر، اور نہ تو مغرب کی طرف کہ صبح کو بھی اس پر دھیمی دھیمی روشنی آتی ہے. یکاد زیتہا یضیئ، اور اس کا تیل بہت ہی چمکتا ہے، صاف ہے، قریب ہے کہ وہ جل جائے اگرچہ اس کو آگ نہ لگے. نور علی نور، یہ تو نور کے اوپر دوسرا نور ہے. یہدی اللہ لنور ہی من یشاء، اللہ اپنے نور کو دیتا ہے جس کو چاہتا ہے. اللہ ایسی لوگوں کے لیے مثال بیان کرتا ہے، اللہ ہر چیز کو جاننے والا ہے. الحمدللہ، آج پارہ نمبر 18 سورہ نور کی، یہی نور ہے جس کی وجہ سے اس سورت کا نام ہی سورت نور رکھا گیا. سورت نور کی آیت نمبر 35 آپ کے سامنے پڑھی. قرآن کی مشکل ترین ہارڈس آیتوں میں سے ایک ہی آیت ہے، سمجھنے کے لیے مشکل ترین آیتوں میں سے ایک آیت یہ ہے کہ اس پر شاہ ولی اللہ صاحب رحمت اللہ علیہ نے صرف ایک آیت پر ایک کتاب لکھ دی. اس کتاب کا نام ہے مشکات الانوار، نوروں کا چراغ. نام بھی بہت اچھا لگا. شاہ رفیع الدین صاحب رحمت اللہ علیہ نے صرف اس آیت کے اوپر ایک رسالہ لکھا. امام رازی رحمت اللہ علیہ نے بہت تفصیل سے لکھا، بہت تفصیل سے، قریباً اس کی 25 تفسیر بیان کی گئی ہے. 25 تفسیر اس آیت کی، چونکہ یہ عجیب آیت ہے. اس میں اللہ نے آسمان اور زمین کو کیا فرمایا؟ اللہ نور السماوات، آسمان اور زمین کا میں نور ہوں. اور قرآن کریم میں جگہ جگہ اور چیزوں کو بھی نور کہا ہے، جیسے قرآن کریم میں ہے وَأَنزَلْنَا إِلَيْكُمْ نُورًا مُبِينًا، ہم نے تمہاری طرف قرآن کریم یعنی نور کو اتارا. تورات کو بھی نور کہا، إِنَّا أَنزَلْنَا التَّوْرَاةَ فِيهِ هُدًى وَنُورٌ، ہم نے آپ پر تورات کو اتارا اور اس میں ہدایت اور نور ہے.
انجیل کو بھی نور کہا, وَآتَيْنَاهُ الْإِنْجِيلَ فِي هُدًى وَنُورٍ, اس میں بھی نور ہدایت ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے نماز کو بھی نور کہا, الصلاۃ نور, نماز بھی نور ہے, آگ کی روشنی بھی نور ہے, یہ بھی نور ہے. نور بہت سارا ہے, اور یہ نور جو ہے یہ اپوزٹ ڈارکنس ہے, کفر کا, شرک کا, بدعت کا, گناہوں کا اندھیرا. تو یہ نور آتا ہے تو ڈارکنس چلا جاتا ہے, ڈارکنس ہوتا ہے تو نور ختم ہو جاتا ہے. تو یہ تو ختم ہونے والا ہے, نور تو کیا ہے, ختم ہونے والا ہے. جب اللہ اپنی ذات کو آسمان اور زمین کا نور کہتے ہیں تو نور تو مخلوق ہے. میری بات سمجھا رہی ہے؟ نور تو کیا ہے, جیسے آپ مخلوق ہے, جانور مخلوق ہے, ستارہ مخلوق ہے, چاند مخلوق ہے, سورج مخلوق ہے, یہ سب مخلوق ہے. آئی بات سمجھ کے اندر میں؟ تو پھر نور بھی اللہ کا مخلوق ہو گیا, اللہ کیسے نور ہو گیا؟ اللہ مخلوق نہیں ہو سکتا, چونکہ نور تو ختم ہونے والا, آنے والا, جانے والا, آنے والا, جانے والا ہے. رات ہوتی ہے, اندھیرا ہو جاتا ہے دنیا میں. بات سمجھ میں آ رہی میری کچھ؟ اسی لیے امام رازی رحمت اللہ علیہ نے, اور وہ خود اور بہت سارے مفسرین فرماتے ہیں, یہ آیت آیت متشابہات میں سے ہے. کیا کہا انہوں نے؟ کوئی تفسیر اس کی بیان نہیں کی. آیت متشابہات میں سے, اور آیت متشابہات کا ذکر اور ریڈی تیسرے پارے میں گزر گیا کہ قرآن میں دو قسم کی آیات ہے, آیات محکمات, آیات محکمات, وہ آیت جس پر عمل کرنا کمپلسری ہے, آیت وضو, آیت غسل, آیت نماز, آیت روزہ, آیت زکات, آیت حج, اس پر تو عمل کرنا ضروری ہے. گناہوں سے بچنے والی آیت, یہ سب محکم ہے. محکم کا معنی ہے یہ مہر لگ گیا, یہ حلال ہے حلال, یہ حرام ہے حرام, اپنی طرف سے نہیں کر سکتے, یہ فرض ہے فرض, یہ واجب ہے واجب, یہ سنت ہے سنت, کرو, اس کو آیت محکم کہتے ہیں. وَأُخَرُ مُتَشَابِحَات, دوسری آیت متشابہات ہے, اور متشابہات کا معنی ہے تمہاری عقل کی لیول اتنی نہیں ہے کہ تم اس آیت کو سمجھ سکو. تمہاری عقل کی لیول اتنی نہیں ہے کہ تم کیا ہے, آیت کو سمجھ سکو. جیسے قرآن میں ہے کہ عرش پہلے پانی پر تھا, وہ پانی کہاں تھا, کتنا پانی تھا, کہ اللہ کا عرش اتنا چھوٹا ہے, کتنا چھوٹا ہے, کہاں, یہ سب چیزیں بس ہم جانتے ہیں کہ اللہ کا عرش پانی پر تھا, کیسے تھا, کب تھا, کیا تھا, اس کو ہم نہیں جانتے, اللہ جانتے ہیں. اللہ کی آنکھ ہے کیسی ہے, تو میری آنکھ پر اس کو قیاس نہیں کر سکتے. اللہ کا ہاتھ, ید اللہ فوق ایدیہم, اللہ کا ہاتھ ان لوگوں کے اوپر ہے, تو اللہ کا ہاتھ کیسا ہے, کہ میرا ہاتھ ایسا ہاتھ ہے اللہ کا. یہ ساری چیزیں ہیں, اس پر یقین ہے, لیکن اس کی تفسیر میں زبان بند ہے. اس کو کہتے ہیں متشابہات. اس کو کیا کہتے ہیں؟ ہاں, فاما الذین فی قلوبہم زیغن, زیغن, بعض لوگ جن کے دل ٹیڑے ہیں, ٹیڑے ہیں, وہ لوگ اس قسم کی آیات سے بال کی کھال نکالتے ہیں, ایسا بھی ایسا بھی ایسا بھی ایسا بھی ایسا بھی, خود بھی گمراہ دوسرے کو بھی گمراہ کریں گے. لیکن آگے اللہ کہتے ہیں میرے جو ہوں گے وہ اس آیت پر یقین رکھ لیں گے. ان آیتوں میں سے بعض مفسرین جیسے امام رازی وغیرہ کہتے ہیں یہ آیت آیت متشابہات میں سے ہے. سمجھ میں آئی بات؟ کیا مطلب؟ اللہ کے نور ہے آسمان زمین, اللہ کا نور ہے. آئی بات سمجھ کے اندر؟ لیکن زیادہ تر مفسرین بڑے بڑے جیسے امام نووی رحمت اللہ علیہ, مسلم شریف کے شارح, بخاری شریف کے شارح, قاضی ایاز بیضاوی جنہوں نے تفسیر کشاف سے بہت ساری باتیں لی ہے, اور بیضاوی شریف سارے دار العلوم میں پڑھائی جاتی ہے, ہندوستان پاکستان پوری دنیا میں بیضاوی تفسیر بیضاوی پڑھائی جاتی ہے, ہم نے بھی پڑھی ہے دار العلوم کے اندر میں, دور حدیث میں, इन्होंने तफसीर कशाप में इसी तरह काजी सनाउल्लाह साहब पानीपति रहमतुल्लाह अलैह ने, इसी तरह काजी अयाज ने, बहुत सारे मुफस्सिरीन ने लिखा है कि यहां इसके दो मीनिंग है। क्या लिखा है उन्होंने, फरमाया नूर से अल्लाह की जात मुराद नहीं है, अल्लाह की सिफत मुराद है। क्या है, अल्लाह की जात नहीं, अल्लाह की सिफात, जैसे खालिक अल्लाह की सिफात है, पैदा करने वाला राजिक अल्लाह की सिफात है, रिजक देने वाला, समझ में बात आ रही है ना, ऐसे जितने मिसाल ये सिफात, 99 नेम को पढ़ो उसमें सिर्फ एक नाम है अल्लाह, वो जात है, बाकी सारी सिफात है। तो नूर भी ये क्या है, अल्लाह की सिफात है। क्या मतलब इसका, वो तर्जुमा कर रहे हैं, अल्लाह नूर समावाति वल अर्द, अल्लाह मुनव्विरु समावाति वल अर्द, अल्लाह आसमान और जमीन को नूर देने वाला है, नूरानी बनाने वाला है, अल्लाह हादी समावाति वल अर्द, वो नूर आसमान और जमीन पर उतारता है जिस नूर की बरकत से लोगों को हिदायत मिलती है। ये तर्जुमा है सिफात के बारे में, जात नहीं। तो मेरी बात, अगर जात मुराद लेंगे तो मसला तेरा हो जाएगा कि अल्लाह का नूर है तो नूर तो कभी खत्म भी हो जाता है, तो मखलूक है, और अल्लाह की जात मखलूक नहीं, वो तो खालिक है। तो वो नूर, नूर पैदा करने वाला है, आसमान को नूरानी बनाने वाला, सूरज को, चांद को, सितारों को, मुझे, आपको, दुनिया को नूरानी बनाने वाली जात अल्लाह की है, हिदायत देने वाली जात अल्लाह की है। तो इसका तर्जुमा क्या किया गया, अल्लाह हादी समावाती वल्ला, अल्लाह मुनव्वर समावाती वल्ला। आई बात समझ के अंदर, और उसकी मिसाल दी है अल्लाह पाक ने, क्या मिसाल दी है, अब ये अपनी जात की मिसाल या किसी शख्स की मिसाल है, देखिए तर्जुमा से बात समझ में आएगी जो मैंने तर्जुमा आपके सामने किया। इस आयत में पांच चीजें बयान की है, नंबर एक जमीन, या कह दो दीवार, ये दीवार है, ये दीवार है, या बाग कह दो, क्योंकि यहां जैतून का जिक्र है, बाग कह दो, तो बाग में एक दीवार है, या घर में एक दीवार है। पहले जमाने में पुराने घरों में ऐसे राउंड दीवार के अंदर में ताकचा बनाते थे, ताक ऐसा, और उसमें जलाते थे दिया, तो चारों तरफ बन है, तीन तरफ बन है, एक तरफ खुला है, तो तीन तरफ की रोशनी बन हो गई, सारी रोशनी फोकस होती है घर में, बात समझ में आ रही है, ये मिसाल दी है। तो दीवार है, दीवार का जिक्र, फिर उस दीवार में ताकचा है, ताक है, फिर उस ताक में फानूस है, किंदील फानूस है, वो कांच का बना हुआ है, और वो क्या है, साफ शफाफ है, इसलिए कि अगर कांच गंदा हो, मैला हो, तो रोशनी भाई नहीं आती, समझ में बात आ रही, देख लेना, अगर वो कांच जो है वो अगर गंदा हो तो उसकी रोशनी बाहर, तो वो बिल्कुल कैसा है, साफ शफाफ है, और उसके अंदर में दिया जल रहा है, बट्टी जल रही है, वो बट्टी जल रही है एक ऑयल के साथ, और ऑयल भी ऐसा है जिसके जलाने से कभी धुआं नहीं निकलता, और वो है जैतून का तेल, वो क्या है, जैतून का तेल है, जैतून के तेल की बड़ी मिसालें हैं अहादीस में, समझ में बात आ रही है। और वो भी ऐसी जगह का दरख्त है जैतून, जिसकी सुबह में थोड़ी गर्मी होती है, शाम में ला शर्कियतुन वला गर्बिया, दोपहर की गर्मी से वो तेल खराब हो जाता है, उसके ऊपर क्या है, सुबह की आहिस्ता गर्मी है, शाम की सूरज, कबल तुलो शमस व कबल गुरूबिहा, दोनों तरफ की गर्मी होती है, जैसे असाबे काफ के लिए कहा, शाम में और सुबह में, वरना तो उड़ जाएंगे। तो ये चीज है उनके ऊपर, आप उसको आग लगा दो, एक तो तेल ही बिल्कुल साफ शफाफ है, अभी जल जाए, लेकिन उस पर और आग लगा दो तो फिर भड़क जाता है, बराबर रोशनी देता है। अरे बात समझ में आ गई ना, इसको इस आयत में कह रहे हैं, देखिए अल्फाज सुना देता हूं पहले क्या कह रहे हैं। मसलु नूर ही, उसके नूर की मिसाल, कमिश्कातिन, मिश्कात के माना है एक ताक है, फीहा मिसबाह, जिसमें क्या है, चिराग, कैंडल, वो फानूस है, और वो फानूस भी कैसा है, जुजाजा, चारों तरफ क्या है, बिल्कुल शीशा है, कांच है, शीशा है, अजुजाज है, तो और वो भी बिल्कुल कांच भी साफ है, जैसे सितारा कैसे चमकता है ऐसा चमकता है कांच भी, और उसके अंदर में यू कदम इन शजरत मुबारका, जैतून, जैतून जो बरकत वाला, अल्लाह ने उसको मुबारक कहा यहां पर, बरकत वाला दरख्त था, उसका ऑयल है, और फिर क्या कहा, यकाद जैतून, वो ऑयल ऐसा है कि अभी जल जाए, वलव लम तम ससुनार, अगर मिसाल समझोगे बात समझोगे तो फिर तीन मिसाल उसकी बयान कर रहे हैं मुफस्सिरीन, क्या समझाना चाहते हैं अल्लाह वो समझ में आ जाएगी, समझ, ऐसे मैंने कहा जैसे दीवार है, दीवार में ताक है और उसके अंदर में फानूस है, उसके शीशा बिल्कुल साफ है और उसमें किंडील है, जल रही है और उसमें तेल है, और वो जला दो तो फिर और ज्यादा रोशनी पैदा हो जाती है। इस मिसाल को बयान करके अल्लाह, बाज़ मुफस्सिरीन कहते हैं अल्लाह इस मिसाल से अपनी तौहीद को बयान कर रहा है, किसको बयान कर रहा है, अपनी तौहीद, कि सूरह फातिहा से लेकर सूरतुन नास पढ़ते चले जाओ, हर चीज में आपको अल्लाह की तौहीद नजर आएगी। मैंने पूरा कुरान अल्लाह की तौहीद से भर दिया है, तौहीद से भर दिया है, अब फिर भी तुम ईमान ना लाओ तो उसमें कसूर किसका है, तुम्हारा है, कि एक अल्लाह है। अगर अल्लाह कुरान को उतारता नहीं, ना उतारता, फिर भी तौहीद को समझने के लिए आसमान सफिशिएंट था, जमीन काफी थी, पहाड़ काफी थे, समंदर काफी थे, दुनिया की मखलूक, सूरज चांद सितारे अल्लाह की जात को समझने के लिए काफी थे, फिर भी अल्लाह, ये तो एक नूर है, ये नूर है आसमान और जमीन, लेकिन उसको अल्लाह ने और ज्यादा समझाने के लिए एक कुरान को उतार दिया और फिर और समझा दिया। अल्लाह ने अपने तौहीद की मिसाल, इसको कहते नूरुन अला नूर है, वैसे ही नूर है ही, जिसको देखकर आदमी अल्लाह की जात को समझे, लेकिन अगर फिर भी अल्लाह ने कुरान को उतारा कि चलो उसमें मैं तौहीद की मिसालें और बयान कर देता हूं ताकि तुम्हें समझ में आ जाए, ये हो गया नूरुन अला नूर, ये क्या है नूरुन अला, एक मिसाल ये भी। मुफस्सिरीन दूसरी तफसीर बयान कर रहे हैं इस हदीस, इस आयत की, वो क्या है, फरमाया इससे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जात मुराद है, कौन मुराद है, नबी सल्लल्लाहु अलैहि वसल्लम की जात ही नूरानी थी, लेकिन उनका सीना, उनका दिल सलीमुल फित्र था, बिल्कुल पाक साफ शफाफ दिल था। नबूवत से पहले भी अल्लाह पाक ने गुनाहों से रोक दिया, नबूवत के बाद भी। आप बकरियां चरा रहे थे जंगल में, अपने साथियों से कहा, जवान किया साथियों से कहा, सही हदीस में है, फरमाया मेरी बकरी को जरा लुक आफ्टर करो, मैं अभी आता हूं। मैंने कभी अरब की शादी नहीं देखी, अरब की शादियां नहीं देखी, मैं जाकर देख कर आता हूं, समझ बात आ रही है, आई वॉन्ट टू गो एंड सी। और अरब की शादियों में गाना डांस बहुत होता था, होता है आज भी, डांस करते गाना वगैरह लगाते बहुत होता था। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम वहां से चले आ रहे, रास्ते में थक गए, थक गए, अल्लाह ने थका दिया, वो क्या है, पत्थर के पास सो गए, सोई गए दूसरे दिन जोहर तक, जब सुबह के सूरज निकला तब आंख खुली, अल्लाह क्या हो गया, वापस बकरियों वालों के पास चले गए। ये वाकया दो मरतबा हुआ, अल्लाह पाक ने उनके कान को भी पाक रखा गाने से, आंखों को भी पाक रखा देखने से, बेहोश करके वापस, जब होश में आए वापस चले गए, दो मरतबा ऐसा हुआ। बुखारी शरीफ में है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब काबतुल्ला कुरैश बना रहे थे, अभी आपको नबूवत नहीं मिली थी, जब कुरैश काबतुल्ला बना रहे थे तो आपको नबूवत नहीं मिली थी, तो हजरत अब्बास आपके चचा है, दूध शरीक भाई भी है, दो साल बड़े, चचा भी है दूध शरीक, भाई भी है, सगे भाई की तरह है। तो कहा मोहम्मद ऐसा करते हैं सल्लल्लाहु अलैहि वसल्लम, आप ये पत्थर उठाकर पहाड़ से ला रहे हैं, हम सब ला रहे हैं, क्योंकि वो क्या बना रहे थे, काबतुल्ला कुरेश बना रहे थे, जो वाकिया पूरा है। तो आप ला रहे हैं तो आपके कंधे पर ये चादर है ना, एक चादर को निकाल दो निचले वाली और इसको जरा लपेट करके यहां रखो, ऐसे कुली लोग रखते हैं अपना इमामा निकाल कर यहां रख देते फिर सामान उठाते हैं। तो आप क्या करें, अपनी चादर को निकालो और निकाल करके क्या करो, उसको लपेट कर क्या करो और उसके ऊपर पत्थर लाओ। आप पत्थर के पास पहुंचे ही, अभी आपने इरादा किया अपनी चादर लूंगी खोलने का, तो बेहोश हो गए, बेहोश हो गए। हजरत बुखारी शरीफ की सही हदीस है, फरमाते हैं मैं जब होश में आया तो देखा मेरी चादर फिर बंधी हुई है, फरिश्तों ने बांध दी है। गोया अल्लाह ये भी नहीं चाहता मेरे नबी का सतर खुले, इतना सलीमुल फितर थे। फरमाया जब मेरा बचपन का जमाना था, दूध पीने के बाद का जमाने की बात कर रहा हूं मैं, दूध पीने के बाद के, आप गए थे हलीमा सादिया, कबीले हवाजन की थी वो औरत। अरब लोगों में जबान की बड़ी फिक्र होती थी, कहीं हमारे बच्चे कोई इधर उधर की उल्टी जबान बोलने न लगे, उनको अरब को अपनी जबान पर बड़ा नाज होता था, इसलिए वो अपने छोटे बच्चों को देहातों में भेजते थे ताकि वहां की आला जबान सीखे। और अरब की जबानों में सबसे आला जबान बोलते थे कबीले हवाजिन, और हलीम सादिया कबीले हवाजिन की थी, दूध भी उन्होंने पिलाया और आप वहां पर बड़े भी हुए और उन्हीं की जबान भी सीखी, उन्हीं की जबान। अरब लोग ये लोग तो है ना, अपनी जबान इधर उधर की जबान नहीं लेते थे। एक अरब कहते हैं हमारे यहां मेहमान आए शहर के, तो शहरियों की तो आम जबान होती है, देहातियों की जबान थोड़ी भारी होती है। तो आ गया मेहमान, तो हमने पूरे खानदान वाले को कह दिया इनकी खिदमत करो, मेहमान आए 3 दिन खिदमत करना है। पहले दिन उनकी बात सुनी तो वैसी ही जबान थी, सारे घर वालों को कह दिया इसकी साथ बात नहीं करना है, सिर्फ उनको जरा घुमा लो, खिला दो पिला दो, 3 दिन के बाद कहा आप जा सकते हैं। कहा मैं और भी रह सकता हूं? कहा नहीं रह सकते। कहा क्यों? 3 दिन खिदमत हो गई अल्लाह के नबी ने कहा अब जाओ, इसलिए कि आपकी जबान हमारी जबान की तरह है नहीं है, तो हम नहीं चाहते कि आपकी जबान हम क्योंकि कोई अल्फाज क्या कह रहे सारे नहीं कोई अल्फाज हमारी जबान में आ जाए और हमारी जबान बिगड़ जाए। जबान की बड़ी फिक्र थी, इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम खुतबा देते थे अब बहुत फसी जबान बोलते थे। तो साहबा ने जुमा के खुतबे के बाद कहा अल्लाह हमने तो ऐसी अरबी कभी सुनी नहीं। कहा तुम्हें मालूम नहीं मेरी परवरिश कबीले हवाजिन में हुई है, कबीले हवाजिन में हुई है, जबान जबान। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम वहां जाते रहते थे। एक मरतबा गए, अगर 6 साल की उम्र होगी तो बकरियां चराने के लिए अपनी दूध शरीक बहन के साथ गए, तो देखा बकरियां चरा रहे, अचानक 2 आदमी आए और हजरत को पकड़ा और ले गए कोने में सुलाया। ये बहन जल्दी जल्दी आई अम्मी के पास, हलीमा के पास, और कह रही है देखो देखो ना वो भाई जिसको हमने दूध पिलाया आपने, वो कुछ हो रहा है, कुछ ले गए उसको। मां दौड़ती दौड़ती गई वहां पर तो देखा नॉर्मल बैठे हुए हैं। पूछा क्या हुआ? कहा 2 आदमी आए थे, मेरे सीने को खोला, मैं देख रहा था, उन्होंने मेरा दिल निकाला, उसमें से थोड़ी सी काली चीज निकाली। कहा ये शैतान की चीज है, इसको निकालो। क्या कहा? ये शैतानी चीज है, शैतान उस पर असर करता है, इसको निकालो। फिर मेरा दिल रख दिया और मुझे सी दिया। हजरत अनस फरमाते हैं आप सल्लल्लाहु अलैहि वसल्लम का इस तरीके से सीना चाक किया गया जिंदगी में 4 मरतबा, 4 मरतबा। और मैं पूरी जिंदगी देखता रहा जब तक अल्लाह के नबी का इंतकाल हुआ, वो स्टिचेस मौजूद थे। कौन थे वो? जिब्राइल और मिकाइल तशरीफ लाए थे, जिन्होंने चेहरे सीने को खोला, दिल निकाला, उसमें से वो काली चीज निकाल दी, फिर दिल को रख दिया। तो कहा कुछ आए थे लेकिन वो बिल्कुल नॉर्मल हो गए, कुछ पता नहीं चला। सुभान अल्लाह। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बिल्कुल सलीम फितरत थे। हजरत साद रजी अल्लाह तआला अन्हु फरमाते हैं एक मरतबा नबी सासन नमाज पढ़ा रहे थे, नमाज पढ़ा रहे थे, नमाज के बाद फरमाया کہ تم میں سے بعض وہ اچھی طرح وضو نہیں کرتے اس کی بے احتیاطی کی وجہ سے، وضو جلدی جلدی کرنے کی وجہ سے، بے احتیاطی کی وجہ سے میری نماز پر اس کا اثر ہوا کہ میں نے نماز کو مختصر کر دیا. بات سمجھتے ہو گے نہیں بھائی؟ بعض مرتبہ مقتدیوں کا اثر امام پر پڑتا ہے اور امام کا اثر مقتدیوں کو پر پڑتا ہے. یاد رکھو یہ بات. اللہ کے نبی صلی اللہ علیہ وسلم بہت ہی صحیح الفطرت تھے. تو یہاں مثال دی گویا نبی اکرم صلی اللہ علیہ وسلم کے دل کی، کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا دل بہت ہی پاکیزہ تھا. ضرورت نہیں تھی وحی کے اترنے کی دل کے اوپر. اگر وحی نہ بھی اترتی تو آپ صلی اللہ علیہ وسلم کا دل اتنا پاک شفاف پاکیزہ پیور تھا کہ جیسے اب یہاں بیان کیا کہ ایسا زیتون کا تیل ہے کہ قریب ہے کہ جل جائے، قریب ہے کہ ولو لم تمسسہ نار، اگر آگ بھی نہ لگائی جائے تو بھی نور پھیل جائے. لیکن اللہ پاک نے اس سلیم الفطر صحیح الفطر دل کے اندر میں وہی اتار کر کے اس نور کو نور اللہ نور بنا دیا. نبی صلی اللہ علیہ وسلم کے دل کو نور اللہ نور بنا دیا. تو یہاں یہ مثال کس کی ہے؟ نبی اکرم صلی اللہ علیہ وسلم. تیسری تفسیر ہے یہاں کس کی بھائی؟ مومن میرے اور آپ کے دل کی ہے. ایمان والوں کی مثال ہے. کس کی مثال ہے؟ ایمان والوں کی. اور مثال کیا ہے؟ یہاں پر جیسے کہا دیوار ہے، ہمارا پورا بدن دیوار ہے. پورا بدن کیا ہے؟ دیوار ہے. اس دیوار میں ایک تاکچہ ہے، سینہ جو ہے ہمارا تاکچہ ہے. سینہ کیا ہے؟ تاک ہے. اس تاک کے اندر میں ایک فانوس ہے، فانوس ہے، کندیل ہے، وہ ہمارا دل ہے. وہ ہمارا کیا ہے؟ دل ہے. اور اس دل کے اندر میں اللہ اپنے اعمال صالحہ کرنے کا، نیک اعمال صالحہ کرتے ہیں نا، اس کا سنت پر چلتے ہیں، سنت کا نور، اعمال صالحہ کا نور، نمازوں کا نور، روزے کا نور، عبادتوں کا نور اس دل پر اتارتے ہیں. اس لیے کہ ایمان تو ہے ہی، وہ نور ہے، ایمان بھی نور ہے. الایمان نور، ایمان نور ہے. اور اس کے اندر میں اعمال صالحہ کا نور بھر جائے تو نور اللہ نور ہے. سمجھ بات آئی؟ اس لیے بعض مرتبہ اتنا نور چھلکتا ہے کہ سامنے وہ چیزیں نظر آتی ہیں. حضرت عمر رضی اللہ تعالی عنہ کے بارے میں حضرت ان کے بیٹے عبداللہ ابن عمر فرماتے ہیں کہ ہر وقت میرے ابا کہا کرتے ہیں مجھے ڈر لگتا ہے کہیں ایسا نہ ہو جائے، مجھے ڈر لگتا ہے کہیں ایسا نہ ہو جائے. اور کتنی مرتبہ ایسا ہی ہوا کہ حضرت عمر کے کہنے کے مطابق ہو ہی گیا. ایک مرتبہ آپ امیر المومنین تھے اور کہا سارے قافلے کو میرے سامنے سے گزارو، سارے عام فوج کو، میں دیکھنا چاہتا ہوں کون کیسے، پھر بھیجتا ہوں، سب کو گزارو. ایسا دیکھتے رہے، دیکھتے رہے، دیکھتے رہے. ایک قافلہ آیا، آپ نے چہرہ پھیر لیا. حضرت عمر نے کیا کر لیا؟ چہرہ پھیر لیا. وہ گزر گیا، پھر دوسرا آیا، دیکھا، سب کو دیکھا. صحابہ نے پوچھا سارے قافلوں کو دیکھا، ایک قافلے کو آپ نے کیوں نہیں دیکھا؟ فرمایا یہ قافلہ مجھے ڈر ہے آگے چل کر فتنہ پیدا کرے گا. اور کون سا فتنہ پیدا ہوا؟ یہی وہ قافلہ تھا جنہوں نے حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو شہید کیا تھا. یہ کون دیکھ رہے؟ حضرت عمر، جن کا کیا ہے؟ دل نور سے چھلک رہا ہے، سامنے والے کی طرف دیکھ کر بتاتے ہیں. اللہ اکبر. یہ ہے مومن کی مثال. لیکن مومن بھی مومن ہو، گناہوں سے بچے، آنکھوں کو، کانوں کو، دماغ کو، زبان کو، ہاتھوں کو، پیروں کو، تو اللہ اس کے دل کو نورانی بنا دیتا ہے. نور نہیں، نور اللہ نور بنا دیتا ہے. کہ پھر یہی نور جو ہے کہاں پر رہ گیا؟ دنیا میں تو اس کو رہنمائی کرے گا ہی سیدھے راستے پر. اس کو چین نہیں آئے گا میری نماز کیسے گئی، اس کو چین نہیں آئے گا آج میری تلاوت کیوں رہ گئی، اس کو چین نہیں آئے گا میری دو سنت چھوٹ گئی، اس کو چین نہیں آتا. اس لیے کہ نور اندر میں چھلک رہا ہے. اور پھر قبر میں بھی یہ نور بن جائے گا. चारों तरफ नूर बन जाएगा। नमाज भी नूर है, कुरान भी नूर है, रोजा भी नूर है, इबादत भी नूर है, जकात और हज और उमरा भी नूर है, कब्र में चारों तरफ नूर है, और नूरानी शक्ल में होंगे, कहेंगे फिक्र न कर, हम तेरे साथ हैं कयामत तक। फिर कयामत में उठाया जाएगा, एक नूर की शक्ल में चलेगा, यहां तक के पुल सिरात पर चलेगा, उसके आगे नूर, उसकी दाहिनी तरफ नूर, उसकी बाईं तरफ नूर, अंदर में चला जाएगा। ये आई बात समझ में? ये मोमिन की मिसाल है। तीन मिसालें इस आयत के जरिए से बयान की अल्लाह तबारक व तआला ने। क्या कह रहे हैं? नूर अला नूर है। अगर तौहीद ले तो दुनिया की चीजें तौहीद समझाती है कि अल्लाह है, अल्लाह है। समझ में बात आ रही है? जैसे इमाम अबू हनीफा रहमतुल्लाह अलैह, वो एक देहरिया, देहरिया, उसने कहा कौन है इमाम अबू हनीफा, मैं इसको खत्म करूंगा दलाइल के जरिए। तो बस डिबेट का वक्त हो गया, फुला टाइम पर होगा। इमाम अबू हनीफा देर से गए, आधा घंटा ऊपर हो गया, गए पहुंचे, देखो ना तुम पहले से हार गए, देर से आते हो, मुझे यहां बिठाते हो, क्यों देर हुई? कहा मैं समंदर के उधर था, बीच में नहर थी, आना चाहता था, कोई कश्ती नहीं थी, एक दरख्त से ऑटोमेटिक लकड़ी कटी, वो कट करके आई और फिर उसकी कश्ती बनी और जुड़ गई सब, और वो खुद बखुद मुझे लेकर यहां पहुंच गई। तो वो कह रहा है देहरिया, इससे कैसा हो सकता है लकड़ी कटे और खुद बखुद कश्ती बने और तुम्हें बगैर मल्लाह के लेकर आ जाए, ये कप्तान के लेकर आ कैसे हो सकता है? तो उसने कहा ये प्रस्तु हार गया। जिस तरह एक कश्ती बगैर चलाने वाले के, बगैर बनाने वाले के बन नहीं सकती है, इतनी बड़ी दुनिया एक बनाने वाले और चलाने वाले के बगैर कैसे बन सकती है? आई बात समझ के अंदर? तो ये दुनिया की चीजें हमें नजर आती, ये तौहीद है, लेकिन ऊपर से अल्लाह ने कुरान को उतार करके तौहीद की मिसालें दे दी पूरे कुरान में कि अल्लाह एक है। ये भी मिसाल है, ये भी मिसाल, ये भी इंसान तेरी वफी दालिकुम क्या कहते हैं, फिर तेरे अंदर में देख, तू क्यों नहीं देखता, फला तुम सुन क्यों नहीं देखता, तेरी जात में अल्लाह के एक होने का यकीन पैदा होगा। तो तौहीद की तफसीर है, या नबी अलैहिस्सलाम की जात अकदस की सहीउल फितरत, सलीमुल फितरत, दुनिया में भी, कब्र में भी आज तक लोग जा रहे हैं, और कयामत में भी यहां वहां उनके आगे नूर ही नूर होगा, सबकी सिफारिश करेंगे कि अल्लाह को मनवाएंगे और सबको लेकर जन्नत में जाएंगे। या मोमिन तेरी मिसाल है कि तेरा दिल इतना नूरानी है कि तेरे जरिए से लोगों को हिदायत मिलती है, और साथ में कयामत में तू भी सिफारिश करेगा और अपने हिदायत के नूर पर तू जन्नत में पहुंच जाएगा। अल्लाह पाक क्या कह रहे हैं इसी आयत के अखीर में? अल्लाह अकबर, ये अल्लाह जिसको चाहता है अपने नूर से मुनव्वर कर देता है, जिसको चाहता, हर एक को नहीं। ओ मेरी बात सुनना रहे ना, हम लोग यहाँ बैठे हैं ना, ये अल्लाह की चाहत से बैठे हैं, ऐसे नहीं बैठे हैं, अल्लाह की चाहत से बैठे हैं। अल्लाह हमसे मोहब्बत करता है, जैसे भी मैंने वहां असर के बाद सुनाया था, अल्लाह मोहब्बत करता है इसीलिए मुझे यहां बुलाया। अगर अल्लाह मोहब्बत न करता वो क्यों बुलाता? अल्लाह मोहब्बत करता है, कह रहे हैं इसलिए कि कोई चीज अल्लाह की चाहत के बगैर तो वमा तशाऊना इल्ला अय्यशाअल्लाह, कुछ नहीं होता सिवाय अल्लाह के चाहेंगे। अल्लाह ने चाह, जा बंदे मस्जिद में सुन कुरान को, बैठ और अपने ईमान को ताजा कर। अल्लाह अकबर, यहदिल्लाहु लिनूरिही। और हिदायत का ये मतलब नहीं है, हर चीज में रहनुमाई अल्लाह की तरफ से है, हर नेक काम में रहनुमाई अल्लाह की तरफ से है। वयद्रिबुल्लाहु अल-अम्साल लिन्नास, यानी अल्लाह पाक ऐसी मिसालों को बयान करते हैं। वल्लाहु बिकुल्ली शैइन अलीम, अल्लाह हर चीज को जानता है। कुरान करीम में यूसुफ अलैहिस्सलाम की मिसाल, इब्राहिम अलैहिस्सलाम की मिसाल, मूसा अलैहिस्सलाम की, मक्खी की मिसाल, कभी कैसी कैसी मिसाल, मकड़ी की मिसाल, क्या क्या मिसालें बयान की है। तो अल्लाह तबारक व तआला क्या कहते हैं? मैं हर चीज को जानता हूं, मैंने सारे मशीन को पैदा किया, मैं सबको जानता हूं अल्लाह। अब ये नूर कहां मिलेगा? ये नूर किधर मिलेगा? अगली आयत में है, मस्जिद में मिलेगा या फिर खानका में मिलेगा या मदरसे में मिलेगा, अगली आयत में इसको बहुत लंबी आयत है, ये आयत तो छोटी है, तफसीर बड़ी लंबी है। फी बुयूतिन अदिन अल्लाह अंतुरफा, बुयूत से मुराद मस्जिद है या मदरसे हैं या खानकाएं हैं। अगर ये नूर चाहता है दिल में तो इन तीन जगह में जा, और चौथी नंबर पे अल्लाह के रास्ते, मस्जिद में ही है, अल्लाह के रास्ते में किधर है? मरकज भी किधर है? मरक मस्जिद यानी मसाजिद है, यहां से वहां, वहां से वहां, वहां से वहां, मसाजिद में मिलेगा, समझ में बात आ रही, या मदरसों में मिलेगा या खानकाहों में मिलेगा। सूफिया इस आयत की तफसीर खानकाह से करते हैं जी, मुफस्सिरीन मदरसों से करते हैं और बड़े बड़े सहाबा ताबीन मस्जिदों से करते हैं। मैं इसको बहुत तफसील से समझाऊंगा वरना दूसरा एक घंटा हो जाएगा। दो लाइन की आयत है लेकिन बहुत तफसीर है। अल्लाह पाक हम सबको अमल की तौफीक नसीब फरमाए। फिर इंशाल्लाह सफर के बाद अक्सर जा रहा हूँ, अक्सर परसों ट्यूजडे को, फिर इंशाल्लाह आने के बाद इंशाल्लाह तफसीर करेंगे, वहां से भी नूर ले आऊं, जहां पर 1,24,000 अंबिया अलैहिस्सलाम नमाज पढ़ाई है, उसकी तरफ चेहरा करके नमाज पढ़ी है, वहां से नूर ले आएंगे इंशाल्लाह। दुआ करो अल्लाह मेरे सफर को ता इनके आसान फरमा दे, तकलीफों से बचाए, वापस अल्लाह पर खैरियत से ले आए। या اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم جزا الله عنا سيدنا محمد صلى الله عليه وسلم يا الله يا الله اس قران کی برکت ہمیں نصیب فرما آمین قران کی رحمت ہمیں نصیب فرما اللہ قران کی اے اللہ جتنی برکات ہے نورانیت ہے ہمیں نصیب فرما ہمارے دلوں کو منور فرما ہمارے دلوں کو منور فرما ہماری آنکھوں کو اللہ تیرے نبی نے دعا فرمائی اللهم اجعل قلوبنا نورا وأعيننا نورا وفمنا نورا وأذننا نورا ورؤوسنا نورا وأبداننا نورا وأرجلنا نورا وأيدينا نورا من بين أيدينا نورا اے اللہ ہمارے دلوں کو منور فرما، آنکھوں کو منور فرما، زبان کو منور فرما، اے اللہ کانوں کو منور فرما، ہاتھ اور پورے بدن کو منور فرما، آگے پیچھے دائیں بائیں اوپر نیچے، اے اللہ ہم سب کو نورانی بنا دے، اے اللہ اپنے نور سے منور فرما، اے اللہ اپنے نور سے منور فرما، اعمال صالحہ کے نور سے منور فرما، ہدایت والے نور سے منور فرما، یا اللہ یا رحمان یا رحیم، اے اللہ پریشانیوں کو مشکلوں کو دور فرما، اللہ ہماری اولادوں کو بھی منور فرما، ہماری نسلوں میں اللہ علماء ربانیین پیدا فرما، علماء صالحین پیدا فرما، یا اللہ ہماری نسلوں کو اے اللہ کفر سے، شرک سے، بدعات سے، ہم سب کو اے اللہ ہماری نسلوں کو، اے اللہ ہماری اہل اولاد کو، نسلوں کو تا قیامت کفر سے، شرک سے، بدعات سے، کبائر سے اللہ حفاظت فرما، اے اللہ تو بچا لینا، تو بچا لینا، اے الہ العالمین قبر کے عذاب سے بچا لینا، جہنم کے عذاب سے بچا لینا، تیرے غضب سے بچا لینا، تیرے غضب سے بچا لینا، تکبر سے بچا لے، حسد سے بچا لے، غیبت سے بچا لے، اے اللہ برائیوں سے بچا لے، الہ العالمین حرص سے بچا لے، الہ العالمین ہم سب کو متواضع بنا دے، تواضع کرنے والوں میں سے بنا دے، عاجزی کرنے والوں میں سے بنا دے، اے اللہ نمازوں میں خشوع اور خضوع نصیب فرما، دلوں کا اور ظاہر کا باطن کا اے اللہ تواضع نصیب فرما، حاضری نصیب فرما، نماز کے اندر میں حاضری نصیب فرما، الہ العالمین عبادتوں میں خلوص نصیب فرما، عبادتوں میں اخلاص نصیب فرما، ذکر اللہ میں اخلاص نصیب فرما، ذکر اللہ، قرآن، تلاوت، عبادت اور سارے فرائض کو وقت پر ادا کرنے کی توفیق نصیب فرما، اے اللہ گناہ ہو چکے ہیں معاف فرما، گناہ ہو چکے ہیں معاف فرما، گناہ ہو چکے ہیں معاف فرما، ہماری آل اولاد کی مغفرت فرما، ہمارے ماں باپ کی مغفرت فرما، ہمارے بھائی بہنوں کی مغفرت فرما، اے اللہ قریب کے دور کے جتنے بھی رشتہ دار ہو، اے اللہ ہماری طرف سے، بیوی کی طرف سے، بچیوں کی طرف سے، دامادوں کی طرف سے، اے اللہ ہمارے والدین کی طرف سے، ہماری والدہ کی طرف سے، اے اللہ دور کے قریب کے، اے اللہ سب کی مغفرت فرما، دنیا سے چلے گئے ان کی مغفرت فرما، ان کی قبر کو نور سے منور فرما، اگر زندہ ہے تو انہیں عافیت نصیب فرما، صحت عافیت نصیب فرما، اے اللہ تا قیامت ہمیں عافیت والی زندگی اور صحت والی زندگی تا موت ہمیں نصیب فرما، اللہ اپنے فضل و کرم سے، اپنے رحم و کرم سے ہماری دعاؤں کو اپنے نبی صلی اللہ علیہ وسلم کے صدقے اور ان آمین کہنے والوں کی آمین کے ساتھ قبول فرما، جہاں جہاں لوگ مکسلر کے ذریعے، ای مسجد کے ذریعے اے اللہ سن رہے ہیں، سب کو قبول فرما، سب کو قبول فرما، جن جن لوگوں نے مجھے دعا کے لیے کہا ہے
تفسیر قرآن کے بعد دعا کے لیے اللہ ان سب کی جائز تمنائیں پوری فرما. اے اللہ جن کی اولاد بے جوڑ ہے سالے جوڑے نصیب فرما, جن کی اولاد کی اولاد نہیں ہوتی ہے اللہ انہیں اولاد سالے نصیب فرما. یا اللہ یا رحمان جو اپنے گھروں میں پریشان حال ہیں, جھگڑوں میں پڑے ہوئے ہیں, اللہ جھگڑوں کو ختم فرما, آپس میں محبت مودت نصیب فرما. ہمارے عبداللہ خان اور حاجی یونس صاحب اور جتنے بھی ہمارے جتنے بھی مسجد کے مصلی بیمار, اللہ سب کو شفا کاملہ عاجلہ دائمہ مستمرہ نصیب فرما. وصلی اللہ تعالیٰ علیہ سیدنا محمد وآلہ وسلم.